صورت میں جو احکام آئے ہیں ان پر عمل کی توفیق عطا فرمائے، آمین۔ اب اس کے بعد شروع ہو رہی ہے سورۃ النور، 14 مکی صورتیں ہم نے مسلسل ابھی تک پڑھی، ان کے بعد اب دوبارہ ہم مدنی جنت میں آ گئے، اور اس میں اسلام کے معاشرتی احکام، اسلامی تہذیب، گھر کے اندر پردہ کس طرح کا آبزرو کیا جانا چاہیے، لباس کے بارے میں کیا احتیاط ہونی چاہیے، زنا کی سزا، کسی پر جھوٹی تہمت لگا دی جائے تو اس کے بارے میں کیا قانون ہے، اور گھروں میں آنے جانے کے لیے جو ہے وہ کیا کس کس قسم کے آداب ملحوظ خاطر رکھے جانے چاہیے، بہت ہی جامع ہدایات اس پوری صورت کے اندر آئی ہیں۔ اس صورت کا جوڑا جو ہے وہ سورہ احزاب، یہ صورت سن 6 ہجری میں نازل ہوئی، بلکہ سورہ احزاب سن 5 ہجری میں، اور یہ صورت جو ہے سن 6 ہجری میں نازل ہوئی ہے، اور اس میں آپ جیسے میں نے عرض کیا کہ گھر کے اندر کے پردے کے بارے میں احکام اس میں آئے ہیں، اور گھر سے باہر کا پردہ سورۃ الاحزاب کے اندر بیان ہوا ہے۔ سورۃ النور کا نام اس لحاظ سے سورۃ النور ہے کہ اس سورت کے اندر اللہ کے نور کا تذکرہ ہے، اللہ نور السماوات والارض، اور اسی کے سے اس سورت کا نام جو ہے علامت کے طور پر یہ نام رکھا گیا ہے۔ فرمایا بسم اللہ الرحمن الرحیم، سورۃ انزلناها وفرضناها، یہ ایک سورت ہے جسے ہم نے نازل فرمایا ہے اور ہم نے اسے فرض قرار دیا ہے، یعنی اس کے اندر جو احکام ہیں انہیں فرض قرار دیا ہے۔ ویسے پورا قرآن مجید اللہ کے نازل کیا ہوا، سارے احکام فرض، لیکن چونکہ اس میں اہل ایمان کے لیے سب سے آپ کو پتا ہے کہ بیسک یونٹ جو ہے وہ فیملی کا، گھر کا ہوتا ہے، اور یہاں گھر کے بارے میں، فیملی کے بارے میں بہت ہی جامع ہدایات دی ہیں، اس لیے فرمایا کہ ہم نے ان سب کو فرض قرار دیا ہے۔ وانزلنا فیہا آیات بینات، اور ہم نے نازل فرمائی ہے اس میں بڑی واضح آیات، لعلکم تذکرون، تاکہ تم نصیحت پکڑو، یاد دہانی اخذ کرو۔ الزانیت والزانی فاجلدوا کل واحد منہما مئۃ جلدہ، زانی خواہ عورت ہو، زناکار یا زناکار مرد، ان دونوں کو، ان میں سے ہر ایک کو، ان دونوں میں سے لگاؤ 100 کوڑے۔ دیکھیے، جنسی جذبے کی تصدیق کی تسکین جائز راستے سے، نکاح کے راستے سے، وہ ہم پڑھا ہے سورہ مومنون میں کہ اس پر کوئی ملامت نہیں ہے، بلکہ وہ صحیح راستہ ہے، پسندیدہ راستہ، لیکن اس نکاح کے ذریعے سے جو ایک میاں اور بیوی کے درمیان جو رشتہ ہے، اس کے علاوہ آؤٹ سائڈ دیٹ ویڈ لاک کسی قسم کا بھی جو جنسی تعلق قائم کرنا ہے، وہ اللہ کے نزدیک زنا ہے۔ اس میں ہمارے ہاں انفارچونیٹلی آج کی دنیا میں، دنیا کا قانون آپ کو پتا ہے کہ زنا یہاں پر اس کو کہا جاتا ہے جو کسی خاتون کے ساتھ کوئی مرد زبردستی کر لے تو وہ زنا ہے، اور اگر آپس کی رضامندی سے ہو تو اس کو زنا ہی نہیں کہتے ہیں، جبکہ ریگارڈ لیس کی آپس کی رضامندی سے ہو رہا ہے تب بھی جو ہے وہ زنا ہے، اور اسی لیے دونوں کے لیے زناکار اس صورت میں مرد بھی ہے اور عورت بھی ہے، دونوں کے لیے 100 کوڑے۔ یہ ہے آزاد، عاقل، بالغ، غیر شادی شدہ مرد اور عورت کی سزا۔ شادی شدہ مرد اور عورت کے لیے اللہ کے رسول صلی اللہ علیہ وسلم نے رجم کی سزا، پتھر مار مار کر ایسے جو ہے خبیث مرد اور عورت کو کیفر کردار تک پہنچا دینا، اس لیے کہ انہیں تو اللہ تعالیٰ نے، جب ایک شادی شدہ یا شخص یہ حرکت کرتا ہے تو اسے تو اس کے لیے تو اللہ نے جائز راستہ آسان کیا ہوا تھا، وہ حلال راستہ چھوڑ کر حرام راستہ اختیار کر رہا ہے، اس لیے اس کو اتنی زیادہ سزا۔ اور اس سے آگے اس سزا کے بارے میں، البتہ یہ جو کوڑے ہیں ان کے بارے میں یہ جان لیجئے کہ یہ جو تصور ہمارے ہاں ہے کہ جناب جلاد بڑا جو ہے تیل میں بھیگا ہوا چمڑا اور دور سے لہراتا ہوا لا کر اس طرح سے مارے کہ جناب اس کے جو ہے گوشت کے پرخے اڑ جائیں، یہ نہیں ہے، بلکہ اس میں جو ہے اتنی صرف ضرب ہونی چاہیے کہ جل سے گوشت وغیرہ نہ پھٹنے پائے، یہ ہے اصل میں شرعی طور پر کوڑے کی جو سزا ہے۔ لیکن یہ سزا یہ مجمع عام میں دی جانی چاہیے۔ ملا تاخذکم بهما رافت فی دین اللہ، اور تمہیں نہ روکے ان دونوں پر کوئی بھی رافت، کوئی رحمت اللہ کے دین کے بارے میں، یعنی اللہ کے دین کے معاملے میں کوئی نرمی بھی تمہارے دل میں نہیں آنے پائے۔ ان کنتم تؤمنون باللہ والیوم الاخر، اگر تم واقعی ایمان رکھتے ہو اللہ پر یوم آخرت پر، وَلْيَشْهَدْ عَذَابَهُمَا طَائِفَةٌ مِّنَ الْمُؤْمِنِينَ، اور چاہیے کہ مشاہدہ کریں ان دونوں کی سزا کو، تو اہل ایمان میں سے ایک گروہ اس کا مشاہدہ کرے. گویا کہ عبرت انگیزی کے لیے یہ سزا پبلک پلیس پہ ہونی چاہیے، کسی سٹیڈیم کسی اور ایسی جگہ پر جس میں میکسیمم پبلک جو ہے اس کو آبزرو کرے، تاکہ ایک کو سزا ملے اور ہزاروں لاکھوں کو کان ہو جائے کہ اس قسم کی حرکت آئندہ کے لیے نہیں کرنی. الزانی لا ينكح الا زانية او مشركة، یہ جان لیجئے کہ یہ جو اس دین میں جتنی بھی شریعت میں یہ حدیں یہ سزائیں بیان کی جاتی ہیں، یہ کوئی انڈیویجل لیول پہ نہیں ہے، یہ اس وقت تک نافذ ہی نہیں ہو سکتی جب تک کہ دین کا نظام غالب نہ ہو، شرعی عدالتیں موجود نہ ہوں، شرعی طریقے سے ملزم کا جو جرم جو ہے وہ ثابت نہ کیا جا سکے. اور اس کے لیے آپ آگے دیکھیں گے کہ اس کے لیے چار گواہوں کی ضرورت ہے جو شرعی طریقے سے گواہ اس بات کی گواہی دیں گے انہوں نے یہ برا کام ہوتے ہوئے دیکھا ہے، اس پر ہے. ایسے نہیں کہ جس کا جی چاہا اسے پکڑا اور اٹھا کر جو اس نے دوسرے کو مار پیٹ شروع کر دی. تو یہ بذات خود یہ اللہ نے یہ کام فرض کیے ہیں. اب یہ چیزیں فرض پورا کیسے ہوگا اگر جس ملک میں دین کا نظام ہی جاری نہیں ہے؟ تو بائی ڈیفالٹ اٹ از مسٹ کہ جناب اللہ کے دین کا نظام قائم کرنے کے لیے کوشش کی جائے، محنت کی جائے. جب وہ نظام غالب ہوگا، خود سوچئے محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی مکی زندگی میں کسی کو یہ سزا ملی؟ اللہ نے حکم ہی نہیں دیا. جب تک کہ مدینہ طیبہ میں یہ سن 6 ہجری میں یہ حکم آ رہا ہے، اس وقت تک جو ہے آپ کو پتا ہے سن 5 ہجری میں غزوہ احزاب ہوا، اینڈ دیٹ واز دا لاسٹ ٹائم کہ کفار جو چڑھ کر آئے. اب جناب جب مدینہ طیبہ میں ایک ریاست وہاں پر اللہ کے دین کا غلبہ، اس کے اندر جو ہے سزام کی بات، جو ہے نفاذ کی بات. اس اعتبار سے اس کی خود بخود یہ چیز اگر میرا شمس ہے کہ اس کو امپلیمنٹ کرنے کے لیے یو نیڈ دا انفورسنگ اتارٹی. ازانی لا ينكح الا زانية او مشركة، اور زانی مرد نہیں اس لائق مگر زانیہ عورت کے یا مشرک عورت کے. نفسی ترجمہ ہے وہ نکاح نہیں کرتا ہے کسی زانی مرد یا کسی زانی عورت کو، مراد یہ ہے کہ وہ اسی کے لائق ہے، اسی کے قابل. بس زانیہ تو لا ينكح الا زانی او مشرك، اور زانیہ عورت نکاح نہیں کرتی مگر زانیہ عورت سے نکاح نہیں کرتا مگر کوئی زانی مرد یا مشرک مرد. پہلے میں زانی مرد کسی زانی عورت یا مشرکہ عورت سے نکاح نہیں کرتے، اور دوسرے میں یہ بتایا گیا کہ زانی عورت سے نہیں نکاح کرتا مگر کوئی زانی مرد یا مشرک مرد. یہ دونوں جو ہیں یعنی اس اعتبار سے ہیں کہ ان کی طبیعتیں اور مزاج اتنے خراب ہو چکے ہوتے ہیں کہ ظاہر سی بات ہے کہ کوئی پاک دامن خاتون وہ اس قابل نہیں ہے کہ اس کو کسی جو ہے زانی یا مشرک مرد کے جو ہے پلے باندھ دیا جائے. اور اسی طریقے سے کوئی جو ہے وہ پاک دامن مرد کبھی یہ گوارا نہیں کرے گا کہ وہ کسی زانیہ یا مشرکہ عورت سے نکاح کرے. یہ ایک دوسرے کے لائق، یہ ایک ہی قسم کے جو ہے خبیث قسم کی چیزیں. وحرم ذلک علی المؤمنین، اور اہل ایمان کے لیے تو یہ کام، یہ زنا، یہ حرام قرار دیا گیا. سوچیے آپ اس سے جو ہے، اور میں عرض کرتا ہوں کہ ایک طرف اللہ کہہ رہا ہے یہ حرام ہے، دوسرے طرف ہم اس کے جو جتنے اسباب ہیں اس کو کتنا زیادہ پروموٹ کر رہے ہیں. یہ آپ اس سے اندازہ لگائیں کہ جس معاشرے کے اندر نوجوان بچوں اور بچیوں کے لیے، آپ اندازہ کریں کہ جو کہا جا رہا ہے کہ کو ایجوکیشن جو ہے یہ ہمارے دین کی مزاج اور تعلیمات کے خلاف ہے، وہ کیوں خلاف ہے؟ اس لیے کہ کو ایجوکیشن کے نتیجے میں اس چیز کے امکانات بڑھتے ہیں کہ نوجوان بچوں اور بچیوں کا جب آزادانہ آپس میں انٹریکشن ہوگا تو اس سے جو ہے آپ کو پتا ہے جب تیل کا اور آگ کا ساتھ ہوگا تو کسی وقت بھی وہ آگ بڑھ سکتی ہے. تو یہ اس کے جو ہے آثار بڑھتے ہیں، اور معاشرے میں یہ چیزیں اس وجہ سے زیادہ ہو رہی ہیں کہ اپرچونیٹیز جو ہیں وہ زیادہ سے زیادہ اویلیبل. اللہ کہہ رہا ہے کہ یہ کام اللہ نے اہل ایمان پر یہ تو حرام قرار دیا ہے. والذین یرمون المحصنات، اور وہ لوگ جو تہمت درتے ہیں پاک دامن خواتین کے اوپر، یعنی ان کے اوپر وہ زنا کی تہمت اگر لگاتے ہیں، ثم لم یاتوا باربعۃ شہداء، اور پھر اگر وہ نہیں لاتے اس پر چار گواہ، فجلدوہم ثمانین جلدہ، تو ان کو لگاؤ 80 کوڑے. ولا تقبلوا لهم شهادة ابدا, اور ان کی شہادت ان کی گواہی کو کبھی بھی قبول نہ کرو. وہ اولئک هم الفاسقون, وہی لوگ جو فاسق ہیں. زنا کی بذات خود سزا 100 کوڑے, اور اسے کہتے ہیں قذف, کہ کسی پاک دامن خاتون کے اوپر اگر جو ہے یہ تہمت لگائی جائے اور پھر اس کے لیے چار گواہ اگر پیش نہیں کر سکتے, تہمت لگانے والے کو 80 کوڑے. اس لیے کہ یہ برائی ایسی نہیں ہے کہ اس کے چرچے ایسے ہی عام کیے چل جاتے رہے ہیں جب تک اس کے لیے ثبوت نہیں ہے. اس کی تاکہ معاشرے کے اندر اس برائی کا تذکرہ بھی جو ہے وہ کم سے کم ہو جب تک کہ اس کے لیے ایویڈنس موجود نہیں ہے. اب آپ اندازہ کیجئے, ایک طرف یہ معاملہ اور ہمارے ہاں فلمی ستاروں کے آپس کے معاشرے, یہ کت تیزی کے ساتھ جو ہے یہ اپنا اردو پریس میں بھی آتے ہیں, انگریزی پریس کو کبھی آپ اٹھا کے دیکھ کیا کریں, اس کے اندر تو جو جتنی جو ہے مغرب کی جو ہے حیا باختہ جو ہے ان کی اداکارائیں ہیں اور ان کے اداکاروں کے ساتھ ان کے جو ناجائز تعلقات, اور وہ بچہ پہلے ہونے والا اور بعد میں ان کی جو ہے وہ شادی ہو رہی ہے, کسی کی ہو رہی کسی کی نہیں ہو رہی ہے, یہ سب کچھ اتنی تفصیل سے بتایا جا رہا ہے. کیا من دین تو یہ چاہتا ہے کہ اول تو یہ حرکت ہونی نہیں چاہیے, اگر خدا نے ساختہ ہوئی بھی ہے اور اس کے لیے ایویڈنس نہیں ہے تب بھی اس وقت تک اس کا تذکرہ سامنے نہیں آنا چاہیے. ہے تو کلیئر ایویڈنس کے ساتھ آؤ اور مجمع عام میں سزا دو تاکہ آئندہ کے لیے جو ہے یہ راستہ بالکل بند ہو جائے. تو ان کی جو ہے یہ ان کی کبھی گواہی بھی قبول نہ کرو, یہی جو ہے فاسق لوگ ہیں. الا الذين تابوا من بعد ذلك واصلحوا, سوائے اس کے جو لوگ اس کے بعد توبہ کر لیں اور اصلاح کر لیں, فإن الله غفور رحیم, تو بے شک اللہ تعالیٰ بڑا بخشنے والا اور رحم فرمانے والا ہے. والذین یرمون ازواجہم, اب ایک ایکسپشنل صورتحال یہ ہے کہ اگر خدا نہ خواستہ خدا نہ خواستہ کسی شوہر نے اپنی بیوی کو دیکھا ہو کسی غیر مرد کے ساتھ ملبت ہوتے ہوئے اور اس کے پاس گواہ بھی نہیں ہے تو وہ کیا کرے, اس کے لیے صورت نکالی چاہیے کہ مشکل وہ اب جو ہے وہ نہ وہ ثابت کر سکتا ہے نہ اس کے ساتھ رہ سکتا ہے. تو فرمایا کہ والذین یرمون ازواجہم, جو لوگ اپنی بیویوں پر جو ہے ایسی تہمت لگائیں, ولم یکن لہم شہداء, اور ان کے پاس کوئی گواہ نہیں ہے, الا انفسہم, سوائے اپنی ذات کے, فشہادت احدہم اربع شہادات باللہ, تو گواہی ہونی چاہیے ان میں سے کسی ایک کی چار بار قسم کھانا اللہ کی, انہ لمن الصادقین, کہ وہ سچا ہے, اس نے خود یہ حرکت ہوتے ہوئے دیکھی, اللہ کی قسم کھا کر چار مرتبہ عدالت میں گواہی دے. والخامسۃ ان لعنت اللہ علیہ, اور پانچویں مرتبہ یہ قسم کھائے کہ اس پر اللہ کی لعنت ہو, ان کان من الکاذبین, اگر وہ جھوٹوں میں سے. لیکن اگر کوئی شوہر جو ہے خامخائی کسی اپنی بیوی کو جو ہے اس پر ظلم و زیادتی کے طریقے سے یہ کام کر رہا ہو تو بیوی بی کو لیے بھی تو وہ اسکیپ ہونی چاہیے. وہ یاد رہو انہل عذاب, اگر تو عورت جو ہے وہ اس پر خاموش رہتی ہے تو اس کے لیے وہ سزا جو اوپر بیان ہوئی ہے وہ شروع ہو جائے گی. لیکن وہ یاد رہو انہل عذاب, ہٹا سکتی ہے اس عورت سے اس سزا کو, اس زنا کی حد کو, یہ بات کہ انتشہد اربع شہادات باللہ, کہ اگر وہ بھی چار مرتبہ اللہ کی قسم کھائے, انہ لمن الکاذبین, کہ وہ شخص جھوٹا ہے. والخامسۃ ان غضب اللہ علیہا, اور پانچویں بار اس بات کی وہ یہ کہے کہ اس پر اللہ کا غضب ہو, ان کان من الصادقین, اگر یہ آدمی سچا ہو. جب یہ سچویشن ہو کہ جناب اور شوہر نے بھی قسم کھا لی کہ میں نے یہ کام ہوتے ہوئے دیکھا ہے اور اس نے اپنے اوپر اللہ کی لعنت کی اگر وہ جھوٹ بول رہا ہے, بیوی نے اس کے جواب میں قسم کھا دی کہ نہیں یہ غلط بات کہہ رہا ہے, اور پانچویں مرتبہ اپنے اوپر کہ اگر یہ سچا ہو تو اس پر اللہ کی لعنت ہو, تو اب تو وہ سچویشن ہے جہاں پر وہ دونوں میاں بیوی کے طور پر رہ ہی نہیں سکتے ہیں. تو ایسی صورت میں پھر جو شرعی عدالت کا قاضی ہے وہ یہ سارے ایویڈنس جب اس کے سامنے آ جائیں گے دونوں نے قسم کھا لی, تو پھر وہ ان کے درمیان علیحدگی کرا دے گا. اسے کہتے ہیں لعان کا قانون, جس کے تحت جو ہے ایسی سچویشن جہاں گواہ نہیں ہے لیکن شوہر نے اگر یہ کام ہوتے ہوئے دیکھا ہے وہ قسم کھائے گا, اور بیوی اگر جو ہے اس سے منکر ہے کہ نہیں یہ مجھے تہمت لگا رہا ہے تو پھر قاضی ان کے درمیان سیپریشن علیحدگی کرا دے. ولاؤ اب اس سے آگے جو بات آ رہی ہے وہ اصل میں واقعہ عشق, مختصرا اس کے بارے میں یہ جان لیجئے کہ سن 6 ہجری میں غزوہ بنی المستلق سے واپسی کے موقع پر एक जगह पर पड़ाव हुआ और आपको पता है हर गजवा में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम एक ज़ौजा मोहतरमा को अपने साथ रखते थे। उस गजवा में हज़रत आयशा सदीका रजी अल्लाह तआला अन्हा मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ थी। आपको पता है कि चूंकि वो बड़ी यंग एज में उनकी शादी हुई थी, बड़ी दुबली पतली थी, तो होता यह था कि जब अज़वाज मुतहरात साथ हों तो वो ऊंट के ऊपर जो उनके लिए जो है जैसे हमारे यहाँ डोली होती है, इसी तरीके से ऊंट के ऊपर उनके लिए वो बाकायदा एक पर्दे वाली चीज जो है जिसमें वो सवार होती थी, उसको जहां पर उतरना होता था वो उतार कर वो डोली पूरी जो है वो नीचे रख देते थे और उसके बाद चलना होता था तो उसको उठाकर ऊंट के ऊपर रख लेते थे। हज़रत आयशा सिद्दीका रज़ी अल्लाह अपनी जरूरत से किसी दूर जगह पर कज़ाए हाजत से तशरीफ ले गई। अभी उनकी वापसी हुई नहीं थी कि काफले का कूच का जो है वो मामला हो गया और असल में उनको वहां पर देर भी इसलिए हुई कि उनका एक हार वहां पर उस रास्ते में खो गया, वो उसको तलाश करने में उनको थोड़ी सी ताखीर हुई। इतनी अरसे में काफला कूच कर गया, वो उठाने वालों को ये अंदाजा ही नहीं हुआ कि हज़रत आयशा उसमें तशरीफ फरमा नहीं है। उन्होंने वो डोली ऊपर उठा के रखी और वो चल पड़े। जब वो हज़रत आयशा सिद्दीका रज़ी अल्लाह वापस आई, देखा काफला जा चुका है, तो फिर भी उन्होंने बड़ी ये दानिशमंदी का मुजाहरा किया कि उसी जगह पर वो बैठ गई कि अगर कोई आदमी तलाश करते हुए आए तो ये नहीं हो कि मैं किसी और जगह पर हूं तो फिर मुश्किल हो जाए। एक सहाबी थे सफवान बिन मुअत्तल रजी अल्लाह ताला अन्हु, जिनकी जिम्मेदारी ये थी कि वो बाद में काफले के जाने के बाद कोई गिरी पड़ी चीज हो, कोई चीज हो तो उसको सबको समेट कर फिर वो आया करें। वो जब ये सब कुछ खबरगिरी करते हुए वहां पर तशरीफ लाए तो हज़रत आयशा सिद्दीका रज़ी अल्लाह ताला को वहां देखा, उन्हें बड़े एहतराम से ऊंट पर बिठाया और ले जाकर उनको काफले से मिला दिया। लेकिन अब्दुल्लाह इब्ने उबई रईसुल मुनाफिकीन जो हर वक्त किसी न किसी जो है ऐसे बहाने की तलाश में रहता था, उसने जो है हज़रत आयशा सिद्दीका रज़ी अल्लाह ताला अन्हा पर ये झूठी तोहमत लगा दी और कहने लगा कि वो बच के नहीं आई। अब इस पर जो है वो और भी जो है वो कुछ लोग जो है भोले भाले मुसलमान वो भी उनकी बातों में आ गए और उन्होंने भी ये बात नासमझी में आगे कोट करना शुरू कर दी। तो इस पर अल्लाह ताला की तरफ से आयात आ गई, अहकाम आ गए कि ये मुसलमानों को ऐसी सुनी सुनाई बात आगे जिक्र करनी चाहिए या क्या उनका रवैया होना चाहिए, इस बारे में अब अहकाम आ गए। फरमाया वलौला फज़लुल्लाह अलैकुम व रहमतुहू अन अल्लाह तव्वाबुन हकीम, ये तो पिछली बात के बारे में है कि अगर अल्लाह का फजल ना होता और तुम पर उसकी रहमत ना होती तो यानी तुम तो बड़ी मुश्किल में पड़ चुके होते। उस सूरत में वो जो पिछले हुक्म था कि जनाब शौहर ने देखा भी है लेकिन वो कैसे जो है सगवा नहीं है, वो कैसे उसमें से उस सूरत हाल से निकले, और अगर कोई शौहर किसी औरत पर झूठा हुक्म लगा रहा है तो वो कैसे, अगर अल्लाह पाक ये तुम्हें पूरी जो है गाइडेंस ना देता तो तुम तो बड़ी मुश्किल में पड़ चुके होते। अल्लाह तव्वाबुन हकीम, अल्लाह ताला बड़ा तौबा कबूल फरमाने वाला और कमाल हिकमत वाला है। अब ये वाकया है इसके बारे में जो मैंने आपको सुनाया, इसके बारे में आयत आ रही है। फरमाया इन्नल्लज़ीना जाऊ बिल इफ्क, बेशक वो लोग जिन्होंने तोहमत धरी है उस पर तुम मिनकुम, वो तो एक गिरोह में है तुम्ही में से, इसलिए कि सीधे साधे कुछ अहले ईमान थे वो भी इन बातों में आ गए थे। ला तहसबूहु शर्रुल लकुम, तुम इस बात को अपने लिए बुरा मत समझो, बल हुवा खैरुल लकुम, बल्कि इसमें भी तुम्हारे लिए खैर है भलाई है। इसी हवाले से तुम्हें तुम्हारे लिए ता कयामे कयामत हिदायत आ गई, अहकाम आ गए। इस लिहाज से आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा को जहां इस वाक्य से जाती तौर पर बहुत बड़ी सदमा पहुंचा, वहां पर आपका पूरी उम्मत के ऊपर, इसलिए आप रजी अल्लाह तआला अन्हा उम्मत की मां है तो अपने बेटे और बेटियों पर बहुत बड़ा ये एहसान है कि आप रजी अल्लाह तआला अन्हा की वजह से ता कयामे कयामत गाइडेंस आ गई, हिदायत आ गई कि ऐसे जो है अगर कोई सिचुएशन हो तो अहले ईमान का क्या रवैया होना चाहिए। फरमाया लिकुल इमरिन मिनहुम मक्तसब मिन अल इस्म, हर एक शख्स के लिए उनमें से जो उसने जुर्म किया तो उसकी सजा है, यानी जो उसने जुर्म ये किया कि उसने बगैर सोचे समझे ये तोहमत की बात आगे से आगे कोर्ट की, इस पर उसके लिए सजा है। वल्लजी तवल्ला किबरहू मिनहुम, और वो शख्स जो जिम्मेदार है इनमें से बड़ी जो है तोहमत का, जो सबसे ज्यादा जिसने इसका आगाज किया था, लहू अज़ाबुन अज़ीम, उसके लिए तो बहुत बड़ा आज़ाब है, यानी अब्दुल्लाह इब्ने उबई। लौला इस्समितुमूहु ज़न्नल मुमिनून वल मुमिनात बिअन्फुसिहिम खैरा, ऐसा क्यों ना हुआ कि जब तुमने इस तोहमत को सुना था तो तुमने ख्याल किया होता मुसलमान मर्दों और मुसलमान औरतों ने अपने बारे में, अपने नफ्सों के बारे में खैर का, अच्छाई का। حضرت عائشہ رضی اللہ تعالیٰ نہ تم ہی میں سے تھیں تو تم نے ان کے بارے میں اچھا گمان کیوں قائم نہیں کیا؟ یعنی جب تک تمہارے پاس کوئی ایویڈنس نہیں تھا، کوئی ثبوت نہیں تھا، تو کوئی اگر تم میں سے کسی مومنہ خاتون کے بارے میں ایسی بات کہے تو تمہارا رویہ کیا ہونا چاہیے؟ کہ جیسے تم اپنے بارے میں اچھا گمان رکھتے ہو، تمہیں اس کے بارے میں بھی اچھا گمان رکھنا چاہیے. وقالو ھذا حکم مبین، اور تم نے یہ کیوں نہیں کہہ دیا کہ یہ تو کھلا ہوا بہتان ہے؟ اس لیے کہ دیر از نو ایویڈینس. وائی شوڈ وی ڈاؤٹ اینی باڈیز انٹیگریٹی، اس کی جو ہے عزت جو ہے اس کے بارے میں کیوں ہم شک کریں؟ لولا جاؤ علیہ اربعہ شہداء، اور کیوں نہیں لائے وہ اس پر چار گواہ؟ فیض لم یاتوا بالشہداء، اور جب اس پر چار گواہ نہیں لائے فاولئک عند اللہ هم الکاذبون، تو اللہ کے ہاں تو وہی جھوٹے ہیں. ولولا فضل اللہ علیکم ورحمتہ فی الدنیا والآخرہ، اور اگر اللہ ہی کا فضل نہ ہوتا تم پر اس کی رحمت دنیا میں اور آخرت میں، لمسکم فیما افضتم فیہ عذاب عظیم، تو ضرور پہنچا تم پر اس میں جو تم نے چرچا کیا اس بات کا کہ تم پر بہت بڑا عذاب پہنچتا. یعنی گویا آئندہ کے لیے بھی ہدایت یہ ہے کہ جب تک ثبوت نہیں ہے کسی پاک دامن خاتون کے اوپر، کبھی بھی ایسی جو ہے بات نہ تو کسی کو جڑنی چاہیے اور نہ ہی سنی سنائی بات آگے کوٹ ان کوٹ کرنی چاہیے، ورنہ جو سارے ایسی حرکت کرنے والے ہیں فرمایا ان کے لیے بہت بڑا عذاب ہو. اس طلب قون بے السناتے کم، اور جبکہ تم لے رہے تھے اس بات کو اپنی زبانوں پر، بتقولون بے افواہ کم مان ایسا لکم بھی علم، اور تم اپنے منہوں کے ذریعے سے وہ بات کہہ رہے تھے جس کا تمہیں کوئی علم نہیں تھا. اپنی زبانوں پر لینے سے مراد ایک نے سنی آگے دوسرے کو منتقل کر دی، ایک زبان سے دوسری زبان پر ٹرانسفر ہو رہی ہے. وَتَحْسَبُونَهُ حَيِّنًا، اور تم اسے معمولی بات سمجھتے. وَهُوَ عِندَ اللَّهِ عَظِيمٌ، حالانکہ اللہ کے نزدیک تو یہ بہت بڑی جسارت، بہت بڑی حرکت ہے. وَلَوْلَا إِذْ سَمِعْتُمُوهُ، اور کیوں ایسا نہیں ہوا جبکہ تم نے اس کو سنا تھا؟ قلتم، تو تم نے یہ کہا ہوتا، ما یکون لنا ان نتکلم بہذا، ہمارے تو ہرگز ہمارا یہ حق نہیں ہے ہمارا کہ ہم اس بارے میں کوئی کلام کریں. سبحان اللہ، ھذا بہتان عظیم، یہ تو بہت بڑا بہتان ہے. یعنی یہ طرز عمل ہونا چاہیے اہل ایمان کا کہ اب بغیر ثبوت کے کبھی بھی کسی بھی مومنہ خاتون کے بارے میں ایسی بات اگر سننے میں آ بھی جائے تو یہی کہنا چاہیے سبحان اللہ پاک ہے، اللہ تو پاک ہے، ھذا بہتان عظیم، یہ تو بہت بڑا بہتان ہے جو لگایا جا رہا ہے. یعظکم اللہ ان تعودوا لمثلہ، اور اللہ تمہیں نصیحت فرماتا ہے مبادہ کہ تم دوبارہ کبھی ایسا کام کرو، کبھی اس کو ریپیٹ کرو، یعنی اس سے پہلے جو کئی حرکتیں ہو چکی، ان تعودوا لمثلہ ابدا، کبھی بھی آئندہ کے لیے تم اس کو ریپیٹ نہ کرنا، ان کنتم مومنین، اگر تم واقعی حقیقی ایمان والے. وَيُبَيِّنُ اللَّهُ لَكُمُ الْآيَاتِ، اور اللہ تعالیٰ تو تمہارے لیے اپنی آیات کو خوب کھول کر بیان فرماتا ہے. وَاللَّهُ عَلِيمٌ حَكِيمٌ، اللہ سب کچھ جاننے والا اور کمال حکمت والا ہے. إِنَّ الَّذِينَ يُحِبُّونَ أَن تَشِيعَ الْفَاحِشَةُ فِي الَّذِينَ آمَنُوا، بے شک وہ لوگ جو اس بات کو پسند کرتے ہیں کہ فحاشی، بے حیائی، فاحشہ، اس کا چرچا ہو اہل ایمان میں، اس کی اشاعت ہو اہل ایمان میں، لہم عذاب علیم فی الدنیا والآخرہ، ان کے لیے تو دردناک عذاب ہے دنیا میں بھی آخرت میں بھی. واللہ یعلم، اس لیے کہ اللہ جانتا ہے، وانتم لا تعلمون، اور تم نہیں جانتے. ذرا غور کیجئے کتنی اللہ تعالیٰ نے جامع کمنٹری کی ہے ہمارے ان اخبار جرائد کے بارے میں جو اپنے صفحہ اول کے اوپر نیم اڑیا خاتون کی ٹائٹل پیج کے اوپر نیم اڑیا خاتون کی تصویر جو ہے وہ چھاپتے ہیں، اس لیے کہ تاکہ یہ پرچہ زیادہ سے زیادہ بکے. اللہ کہہ رہا ہے کہ جو لوگ اس بات کو پسند کرتے ہیں کہ وہ اس فحاشی اور بے حیائی کی اشاعت کریں، اس کا چرچا کریں، اب چاہے وہ جو بھی میڈیا ہو، وہ اردو پریس ہو، انگلش پریس ہو، وہ ٹیلی ویژن ہو، وہ انٹرنیٹ ہو، جس کے ذریعے سے بھی اس چیز کی نشر و اشاعت اور اس کا چرچا کیا جا رہا ہے، اللہ کا فیصلہ کیا ہے؟ ان کے لیے دنیا میں بھی اور آخرت میں بھی دردناک عذاب. تو کیوں ہم اللہ، اب یہ ہم اپنی اس حرکت سے باز آئے، اتنا بڑا ہم پر جو ہے اللہ کی طرف سے عبرت کے لیے جو ہے یہ اتنی بڑی ہمارے اوپر آفت آئی، لیکن کیا ہم اس حرکت سے باز آئے؟ آج آپ صبح اتوار ہے، دیکھ لیجئے گا سارے اخبارات جو آتے ہیں، जो उनके संडे मैगजीन आते हैं उन सब के ऊपर क्या छपा हुआ होता है, उनके मिडिल पेजेस में क्या आता है, उनके टाइटल पेजेस में क्या आता है, उनके इश्तहारात में क्या होता है, ये है वो इतनी बड़ी हरकत। और इस तरह से जो है गोया के आज जो है अखबार खबर के लिए पढ़ना वो भी एक मुसीबत बन गया है, उसमें भी जो है खाही ना खाही इंसान को, और उसमें फिर जो है सारी जो है ये सारे सेक्स सिकंडल्स की जो है इतनी तफसील के साथ जो है उसके अंदर जो है जो खबरें छपती हैं, जो कहानियां बना बना कर जो है छापी जाती है, उसके जरिए से जो है सोचिए किस फहाशी और किस बेहयाई को आम किया जा रहा है। अल्लाह ताला हमारे इन सारे जो भी इन चीजों के जिम्मेदार हैं उनको सुधरने का समझने की तौफीक अता फरमाए, आमीन। वलौला फज़लुल्लाहि अलैकुम व रहमतुहु, और अगर अल्लाह का फजल न होता और तुम पर उसकी रहमत न होती तो तुम्हारी इस हरकतों की वजह से तुम पर इतनी बड़ी बड़ी आफतें आती। वो तो अल्लाह रऊफुर रहीम, बेशक अल्लाह ताला अपने बंदों पर बड़ा ही मेहरबान और निहायत रहम वाला है, इसलिए फिर भी जो है ये तुम्हारा जो भी जिंदगी का सिलसिला चल रहा है उस वजह से चल रहा है। या अय्युहल्लज़ीना आमनू ला तत्तबिउ खुतुवातिश शैतान, ऐ ईमान वालों मत पैरवी करो शैतान के कदमों की, शैतान के नकुशे पा की। वमन यत्तबिउ खुतुवातिश शैतान, बेशक जो भी पैरवी करेगा शैतान के कदमों की, फइन्नहु यामुरु बिल फहशाई वल मुनकर, बेशक वो तो हुक्म देता है बेहयाई का और बुरे कामों का। गोया के ये सारे काम करके किसकी पैरवी की जा रही है, शैतान के नकुशे पाकी पैरवी की जा रही है। वलौला फज़लुल्लाहि अलैकुम व रहमतुहु, और अगर अल्लाह का फजल और उसकी रहमत तुम पर न होती, मा ज़का मिनकुम मिन अहदिन अबदा, तो तुम में से कोई भी पाकीज़गी हासिल न कर सकता कभी भी। वलाकिन अल्लाह युज़क्की मन यशा, ये तो अल्लाह ताला ही है जो पाकीज़ा रखता है, पाक होने देता है जिसे चाहता है। वल्लाहु समीउन अलीम, अल्लाह सब कुछ सुनने वाला और जानने वाला है। यानी ये तज़किया नफ्स, ये पाकीज़गी, ये भी अल्लाह ही की तौफीक से जो है वो मुमकिन है, वरना शैतान वो तो हर किसी को बहकाने की और उसे पाकीज़गी से रास्ते से हटाकर गंदगी, खबासत, बेहयाई, फहाशी, उरियानी इन चीजों की तरफ ले जाने की कोशिश करता है। जब ये सब वाकया हुआ इसका, तो हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु, ज़ाहिर है उनकी साहिबज़ादी थी, उनको इसका बहुत ज्यादा दुख हुआ। वो उन्होंने, चूंकि इनमें मैंने बताया कि एक मुहाजिर साहबी जो जरूरतमंद भी थे हज़रत मिस्का रज़ी अल्लाह ताला अन्हु, वो भी जो है गलती से ऐसे लोगों में शामिल हो गए जो इसका चर्चा करने वाले थे, तो अबू बकर सिद्दीक ने कसम खा ली कि अब आइंदा के लिए, और हज़रत अबू बकर उनकी मदद किया करते थे, तो उन्होंने कसम खा ली कि अब मैं जो है आइंदा के लिए इनकी मदद नहीं करूंगा। तो इस पर अल्लाह ताला की तरफ से हुक्म आ गया कि नहीं, ये जो गलतियां हैं इस वजह से जरूरतमंदों की मदद बंद नहीं करनी है। वला या ताले उलुल फजल मिनकुम वसआते, और न कसम कहनी चाहिए उन लोगों को जो तुम में से बुजुर्गी रखने वाले हैं और जो वसत वाले हैं, अन यूतू लिल कुरबा वल मसाकीन वल मुहाजिरीन फी सबीलिल्लाह, वो इस बात की कसम ना खाया करें कि वो माल नहीं देंगे अपने खराबतदारों को, मिस्कीनों को, और वो लोग जो अल्लाह की राह में हिजरत करने वाले हैं, बल्कि वल याफू, उन्हें चाहिए कि वो अपने दर से गुजर से काम ले, माफ कर दें, वल यस्फहू, और देखी अनदेखी कर दें, चश्मपोशी करें। अला तुहिब्बून अन यग़फिर अल्लाहु लकुम, क्या वो इस बात को पसंद नहीं करते हो, तुम पसंद नहीं करते कि अल्लाह तुम्हें माफ कर दे। यानी जब तुम चाहते हो कि अल्लाह तुम्हारी कोताहियों पर तुम्हें माफ करता रहे, तो तुम्हें भी ये रविश अपनानी होगी कि तुम भी दूसरों की कोताहियों पर उनको माफ करते रहा करो। तो अबू बकर सिद्दीक रज़ी अल्लाह के सामने जब यह आयत पड़ी गई, फिर उन्होंने जवाब दिया, बला या रब्बिना इन्ना नुहिब, क्यों नहीं आया हमारे परवरदिगार, हम तो इस बात को बहुत ज्यादा पसंद करते हैं। और उसी वक्त उन्होंने वो जो उनका वजीफा वगैरह था उसको बहाल कर दिया। वल्लाहु गफूर रहीम, अल्लाह बड़ा बख्शने वाला, रहम फरमाने वाला है। इन्नल्लज़ीना यरमून अल-मुहसनातिल गाफिलातिल मुमिनात, बेशक वो लोग जो तोहमत धरते हैं पाक दामन खानदानी भोली बाली बेखबर औरतों से, सीधी सादी शरीफ औरतों पर जो तोहमत धरते हैं जो कि मोमिना औरतें हैं, तो उनके लिए लुइनू फिद दुनिया वल आखिरा, ऐसे लोगों पर तो लानत की गई है दुनिया में भी और आखिरत में भी। वला हुम अज़ाबुन अज़ीम, और उनके लिए बहुत बड़ा अजाब है। ये कितना बड़ा अजाब है और आखिरत में कैसी कैसी गवाहियां होंगी इसका भी जरा सुन लीजिए। यौम तशहदु अलैहिम अलसिनतुहुम, जिस दिन के उनके खिलाफ गवाही देंगी उनकी अपनी जबाने, किस काम के लिए इस्तेमाल होती थी जमाने, तोहमत लगाने के लिए, दूसरों की गीबत करने के लिए, झूठ बोलने के लिए, बुरे अलकाब इस्तेमाल करने के लिए। तो जब ये सारी हरकतें हैं, इस पर ये जबान जिसे इस काम के लिए इस्तेमाल किया जा रहा था, ये जबाने ही उनके खिलाफ गवाही देने वाली होंगी। वाईदी हिम, और उनके हाथ गवाहियां देंगे उनके खिलाफ। वारजुलुहुम, और उनके पांव गवाहियां देंगे। बेमा कानू यामलून, उन अमलों की, उन कामों की जो वो किया करते थे। गोया आखिरत में, क्यामत में, हर शख्स के आजा और जवारे उसके हक में गवाही देंगे अगर इनका इस्तेमाल अच्छे कामों के लिए किया, और अगर इनका इस्तेमाल बुरे कामों के लिए किया, तो ये सारे के सारे जिनसे आज हम शर्माते नहीं, जिनको अपना समझते हैं, ये भी खिलाफ गवाही देने वाले होंगे। यौम युवफ़ीहुमुल्लाह दीनहुमुल हक, जिस दिन के अल्लाह ताला उन्हें देगा उनका बदला पूरा पूरा बिल्कुल बरहक। लफ्ज दीन को पहचानिए, दीन के लुगवी मानी होती है बदले के, तो उस दिन अल्लाह ताला उन्हें देगा दीनहुम, उनका बदला अलहक, बिल्कुल बरहक पूरा पूरा। और इसीलिए हम हर नमाज में क्या कहते हैं, मालिकी यौमिद्दीन, वो बदले के दिन का मालिक। वयालमून, और वो खूब अच्छी तरह से जान लेंगे, अन्नल्लाह हुवल हक्कुल मुबीन, कि बेशक अल्लाह ताला ही बिल्कुल वाजे तौर पर जो है हक को, अल्लाह बर हक है और वही हक को वाजे फरमाने वाला है। अल खबीसात लिल खबीसीन, नापाक औरतें नापाक मर्दों के लिए, यानी वो नापाक मर्दों के लायक ही है। वल खबीसून लिल खबीसात, और नापाक मर्द, गंदे मर्द, वो गंदी औरतों के लिए। वत्तय्यिबात लित तय्यिबीन, और पाकीजा औरतें वो पाकीजा मर्दों के लायक। वत्तय्यिबून लित तय्यिबात, और पाकीजा मर्द, पाक बाज मर्द, वो पाकीजा औरतों के लिए। यहां पर गोया के मायारात बता दिए हैं कि असलन में अल्लाह ताला को जो पसंदीदा जोड़े हैं वो है जहां मर्द भी पाकीजगी का पूरा एहतमाम रखें, खवातीन भी जो है वो पूरा पाकीजगी का एहतमाम रखें, और जो खबीस और गंदे हैं वो आपस में एक दूसरे के ही लायक। उलाइका मुबर्रऊन मिम्मा यकूलून, और ये जो पाक पाकीजा मर्द और पाकीजा औरतें हैं, ये पाक है, बरी है उन तोहमतों से जो ये लोग उन पर लगाते हैं। लहुम मग़फ़िरतुन व रिज़्क़ुन करीम, और इनके लिए तो अल्लाह के यहाँ ये जो तय्यब पाकीज़ा जो है वो मर्द और औरतें हैं, उनके लिए उनके परवरदिगार के यहाँ बहुत ही बाइज्जत रिज़्क़ करीम, हमेशा हमेशा की जन्नत। या अय्युहल्लज़ीना आमनू ला तदख़ुलू बुयूतन ग़ैरा बुयूतिकुम, अब ये जो माशरती इस्लाहात, एक तो जो है पूरे माशरे में जो चीजें थी वो, अब घरों के अंदर फैमिली लाइफ, उसके बारे में हिदायत शुरू हो गई। या अय्युहल्लज़ीना आमनू ला तदख़ुलू बुयूतन ग़ैरा बुयूतिकुम, ऐ ईमान वालों मत दाखिल हो घरों के अंदर सिवाय अपने घरों के, हत्ता तस्तानिसू, यहां तक कि तुम इजाजत हासिल ना कर लो। वतुसल्लिमू अला अहलिहा, और उन घर वालों पर सलाम ना भेज दो। ज़ालिकुम खैरुल लकुम लअल्लकुम तज़क्करून, यही तुम्हारे लिए बेहतर है ताकि तुम याद दहानी और नसीहत हासिल कर सको। फ़इल्लम तजदू फ़ीहा अहदन, और अगर तुम उन घरों में किसी को ना पाओ, फला तदखुलूहा, तो उनमें मत दाखिल हो, हत्ता युज़ना लकुम, जब तक कि तुम्हें इजाजत ना दे दी जाए। वइन क़ीला लकुम उर्जिऊ, और अगर तुमसे कहा जाए कि वापस लौट जाओ, इजाजत देने की बजाय घर से जवाब मिले कि जिनसे आप मिलने के लिए आए वो नहीं आए, मौजूद नहीं है, तो आप चले जाइए, फ़र्ज़ऊ, तो वापस लौट जाया करो, हुवा अज़का लकुम, यही तुम्हारे लिए बेहतर है। वल्लाहु बिमा तअमलूना अलीम, और जो अमल तुम करते हो अल्लाह उन सबसे खूब वाकिफ है। लैसा अलैकुम जुनाहुन, और तुम पर कोई गुनाह नहीं, अन तदखुलू बुयूतन गैरा मस्कूनतिन, कि तुम दाखिल हो ऐसे घरों में जिनमें कोई सुकूनत नहीं रखता है, कोई रहता नहीं है। गैर मस्कूनतिन फीहा, और फीहा मताउल लकुम, और उसमें तुम्हारे लिए तुम्हारा कोई सामान वगैरह है, यानी वो घर जो बेआबाद है, कहीं कोई स्टोरेज वगैरह के लिए इस्तेमाल हो रहे हैं, आपका भी कोई सामान वहां पड़ा है, तो वहां अगर बगैर इजाजत के चले जाए तो कोई हर्ज नहीं है। वल्लाह यालम मा तुबदून व मा तक्तुमून, और अल्लाह खूब जानता है जो कुछ तुम जाहिर करते हो, जो कुछ तुम छुपाते हो। यहां पर घरों में दाखिले के बारे में जो हिदायत आई है, अब उसकी समरी और उसका जिस्म, ये मैंने पहले आयात का तर्जुमा आपको सुना दिया, अब जरा उसके बारे में जो तफसीली हिदायत है वो जो है समझ लीजिए। فرمایا کہ گھر میں داخلے کے آداب میں سے یہ ہے کہ انسان اس وقت تک کسی دوسرے کے گھر میں نہیں انٹر ہو جب تک کہ وہ اجازت حاصل نہ کر لے. تو سب سے پہلے اجازت حاصل کرنے کا طریقہ کیا؟ عام طور پر آپ نے نوٹ کیا ہوگا کسی کے گھر, آپ کے گھر پہ کوئی آیا, بیل دی یا نوک کیا, اندر سے پوچھا گیا کون, آگے سے جواب دیا میں. تو یہ میں کیا چیز ہوتی ہے؟ میں تو بکری کہتی ہے میں اپنے. صحیح طریقہ یہ ہے کہ جب پوچھا جائے کون تو اپنا نام بتایا جائے, اور صرف نام ہی نہیں بتایا جائے بلکہ پوری شناخت بتائی جائے. نام سے بھی ہو سکتا ہے کہ کوئی واقف نہ ہو, کوئی خاتون پوچھ رہی ہے اگر کسی مرد کے بارے میں, ضروری نہیں ہے سارے مردوں کے نام معلوم. نام کے ساتھ یہ بتایا جائے کہ میں آپ کے شوہر کا دوست ہوں, ان کا میرا وقت طے تھا, میں ان سے ملنے کے لیے آیا ہوں, یا میں نے کوئی میں فلاں مطلب اس تعلق سے میں آیا ہوں, کسی کمپنی سے آیا ہوں, اور یہ آپ کو لفافہ جو ہے وہ یہ اس وقت ایک ضروری پیغام آپ کے شوہر کے لیے ہے جو دینا ہے, اس کے لیے آیا ہوں. پرپز اور اپنی آئیڈینٹیفیکیشن یہ پوری یہ بتائی جائے, یہ ہے اس وقت. اس کے بعد اب اگر جو ہے وہ اجازت طلب کرنے کے لیے یہ جب آپ نے تو تین بار تک کے لیے, یعنی اگر آپ بیل کر رہے ہیں یا آپ جو ہے انٹر ہونے کی, تو تین دفعہ بیل کرنا اور اجازت طلب کرنے کے لیے کہتے ہیں, گھر والوں کو سلام کرنا اٹسلف جو ہے یہ بھی اجازت طلب کرنا ہے. اور اس کے بعد جو ہے وہ اگر اجازت نہ ملے, یہ کہا جائے کہ جی کسی وجہ سے اس وقت مجبوری ہے, وہ نہیں اویلیبل ہے, یا اگر آپ بغیر اپوائنٹمنٹ کے گئے, تو اجازت کے لیے ضروری نہیں ہے کہ کسی کے گھر پہ جا کر ہی اجازت جو ہے وہ مانگی جائے. یہ بھی جو ہے آج کل کے دور میں, بلکہ اجازت حاصل کرنے کے لیے آسان ترین طریقہ یہ ہے کہ آپ اپنے گھر سے ٹیلی فون کیجیے. ہر ایک کے پاس آج کل تو گھر سے کیا, ہر ایک کے پاس موبائل فون اویلیبل ہے. اب تو گھر والی بات بھی نہیں ہے کہ پتہ نہیں وہ صاحب گھر پہ ہو نہ ہو, تو پھر بھی اجازت کا پتہ نہیں ہے. اس کو موبائل پہ کال کیجیے اس کو, اور اس کو بتائیے کہ میں تمہیں اس کام سے ملنے آنا چاہتا ہوں. تو اس میں جو ہے اگر وہ الاؤ کرتا ہے کہ ٹھیک ہے میں اس وقت گھر پہ ہوں گا, آپ آئیے گا, تو اب آ کر آپ جو ہے وہ اپنا اجازت کا وہ جو سیکنڈ سٹیج ہے وہ والی یہ ہے کہ اس میں انٹری کر. لیکن یہ کہ جناب کسی کے سر, ہم راستے سے گزر رہے تھے, ہم نے کہا چلو یہ مریض ہے, اس کی عادت کرتے چلے جاتے ہیں. اب وہ مریض بیچارہ پتہ نہیں کس مصیبت میں کس حال میں ہے, آپ جو ہے جا کر جو ہے اس پر نازل ہو جاتے ہیں, تو یہ جو ہے کوئی طریقہ نہیں ہے. اسی طریقے سے کوئی گھر والا اس وقت وہ کسی کام سے نکلنے کے لیے تھا, ہو سکتا ہے وہ رمضان مبارک ہے, وہ اپنے اس نے کچھ اوقات کی تقسیم اس طرح سے کی ہو, وہ اس کی تلاوت کا وقت ہو, آپ اس کو جا کر زبردستی جو ہے تنگ کرنا یہ طریقہ نہیں ہے. بلکہ لیے اس کے لیے جو ہے یہ میں جو بات عرض کر رہا ہوں, یہ پتہ نہیں میں پچھلے میں بلا مبالغہ یہی بات جو ہے لوگوں کے سامنے 11 سال سے عرض کرتا چلا آ رہا ہوں, لیکن میں نے انہیں لوگوں کو دیکھا ہے جنہوں نے مجھ سے یہ باتیں سنی ہوئی ہیں, جب عمل کی باری آتی ہے نو باڈی ٹیکس دس پین کہ جی پہلے سے جو ہے فون کر کے یا کوئی کسی طریقے سے کسی سے کنفرمیشن لے لیجیے, بٹ چلتے چلتے جو اچھے خاصے جو ہے, یعنی اس کو ہم دین کا حصہ ہی نہیں سمجھتے, حالانکہ اللہ تعالیٰ کہہ رہا ہے کہ تم کسی کے گھر میں اس کی اجازت کے بغیر نہ جاؤ. اس سے آپ اندازہ لگائیں کہ اللہ کے نزدیک ہر ایک کی پرائیویسی اس کی کتنی اہمیت, اور ہمارا دین جو ہے اس کو کتنی جو ہے وہ اس کو اہمیت دیتا ہے. تو اس کے لیے ضروری ہے کہ وہ اجازت حاصل کی جائے, گھر والوں پر جو ہے وہ اپنا سلام کیا جائے ان کو, اور اس کے بعد عجب اگر اجازت ملے تو تب انسان جو ہے وہ انٹر ہو. اس موقع پر بھی اگر جو ہے آدمی کو بالکل گھر کے سامنے کھڑے ہو کر یہ اجازت مانگنے کا عمل یا اپنی آئیڈینٹیفیکیشن نہیں, بلکہ نوک کرنے کے بعد سائٹ پر کھڑے ہو کر جو ہے یہ کام کرنا چاہیے. ہو سکتا ہے کوئی خاتون وغیرہ دروازہ کھولے, اس سے جو ہے وہ خام خواہ نظر چار ہو, اور اس سے آگے جو ہے اس کی بے پردگی یا آپ کی جو ہے وہ نظروں کی حفاظت یہ متاثر. یہاں تک کہا گیا ہے کہ اگر ماں بہن کے گھر میں بھی جا رہے ہیں تو وہاں پر بھی اجازت لینی چاہیے. ایک صحابی رضی اللہ تعالیٰ عنہ, انہوں نے کہا کہ اے اللہ کے رسول صلی اللہ علیہ وسلم, کیا میں اپنی والدہ کے گھر جانے کے لیے بھی اجازت مانگوں؟ آپ سب نے فرمایا ہاں, تو میں ان کی بھی اجازت, ان سے بھی اجازت. کہا میں ہی ان کو لک آفٹر کرتا ہوں, تو مطلب یعنی آلموسٹ جو ہے وہ میرا ہی گھر ہے. تو آپ سب نے فرمایا کہ کیا تم کبھی یہ چاہو گے کہ تم اپنی والدہ کو برہنہ بغیر لباس کے دیکھو؟ اس لیے کہ بغیر اجازت کے انسان انٹر ہو جائے اب کوئی پتہ نہیں گھر والے, اس لحاظ سے یہ کہا گیا کہ انسان اپنے گھر میں بھی انٹر ہو तो उसको चाहिए कि उससे पहले इतनी इंडिकेशन कि जिससे ये पता चले कि अब घर वाले आ रहे। एक तो अपने घर में एंटर होने पर अपने घर वालों को सलाम करना ये तो आदाब का हिस्सा है, जरूरी, इसका आगे भी जिक्र आ जाएगा, लेकिन उससे भी आगे बढ़कर इसके लिए बाकायदा ऐसी इंडिकेशन की जिससे ये पता चल जाए, ताकि खवातीन वगैरह जो है वो अगर उन्होंने उस वक्त अपना कोई दुपट्टा वगैरह उतारा हुआ है कुछ है वो उसको जो है तरीके से ओढ़ सके, और अपनी औरतों की भी कोई जो है उनका भी सतर जो है वो अपने मर्दों को भी जो है जो देखना मना है उसमें से कोई चीज है उनको देखने की जरूरत पेश ना आए। तो ये मामला जो है इनको जरूर पेश नजर रखिए कि हासिल इस सारी बात का ये है कि हमने जब भी किसी के यहां जाना है इजाजत लेकर जाना है, और वो इजाजत जैसे मैंने अर्ज किया कि आज तो अल्लाह ताला ने हमारे लिए आसानी कर, क्योंकि इसमें देखिए खराबी इंसान के लिए भी है। कुरान ये कह रहा है कि अगर वो कहता है कि जनाब मैं इस वक्त आपको मिलने के लिए अवेलेबल नहीं हूं, आपने पहले से उससे अपॉइंटमेंट नहीं की हुई है, तो कुरान ये कह रहा है अगर वो कहता है वापस चले जाओ तो वापस चले जाओ। हमारे यहाँ अगर कोई आपके किसी घर पे चले जाए और वो कहे कि जी मैं सॉरी इस वक्त तो मैं बिजी हूं, इसका बड़ा दिमाग खराब हो गया जी, अपने आपको बड़ा नवाब समझ रहा है, मैं इतनी दूर से चल के आया और ये मुझे ऐसी बात कह रहा है। तो ये सारी जो बाद में ताल्लुकात खराब होने इस वजह से उससे बचा जा सकता है अगर सिर्फ ये एहतमाम किया जाए कि किसी के यहां जाने से भी पहले उससे पहले उसे। और इसमें बड़ी जो है आसानी है दोनों फरीकों को भी, अगला आदमी भी आपको जब आपने भी आपके लिए वक्त उसने फारक किया है प्रॉपरली अटेंड कर सकेगा, और न पता नहीं वो आपने किस मशगूलियत में किस मुश्किल में है, अगर उसने शर्मा हजूरी में आपको बिठा भी लिया आधी बात भी आपके लिए सुन सकेगा, जिस मकसद से आप गए वो भी पूरा नहीं हो सकेगा, तो आना जाना बेकार हो जाता है। तो इसमें और बाकी ये जितने भी आदमी के लिए बदनजरी के दूसरे जो है ये सारे पहलू, इससे भी इंसान बच सकता है। इसलिए अल्लाह ताला ने फरमाया कि ये तुम्हारे लिए पाकीज़गी के एतबार से भी बेहतर है। अब इससे आगे जो बात आ रही है कि घर में दाखिल होने पर घर के अंदर का जो पर्दा है उसके बारे में तफसीली हिदायत फरमाया, कुल लिल मुमिनीन यगुद्दू मिन अबसारिहिम व यहफज़ू फुरूजहुम, अहले ईमान से यह फरमा दीजिए कि वो अपनी निगाहों को पस्त रखा करें, नीची रखा करें, और अपनी शर्मगाहों की हिफाजत करें। जाले का अज़का लहुम, यही उनके लिए पाकीजा तर है। इन्नल्लाह खबीरुम बिमा यसनाउन, और अल्लाह खूब बाखबर है उससे जो कुछ वो करते हैं। ये जो मैंने अर्ज किया कि ये घर के अंदर का पर्दा है, उसकी बुनियादी वजह यह है कि घर से बाहर तो खातून के बारे में चूंकि आप सूरह अहज़ाब में पढ़ लेंगे कि उसे जब ये कहा गया है कि जब वो घरों से बाहर निकले तो ना सिर्फ ये है कि अपनी चादरें हों बल्कि उनके पल्लू जो है अपने चेहरों पर भी लटका लिया करें, तो घर से बाहर तो किसी बदनजरी का किसी इस्लामी माशरे में बहुत कम इम्कान है। असल इम्कान घर के अंदर ही है कि जब आप घर के अंदर एंटर हो तो वहां महरम खवातीन भी है ना महरम खवातीन भी है, उस वक्त ना महरम खवातीन से अपनी निगाहें जो है उनको नीचा रखना है और अपनी शर्मगाहों की हिफाजत करनी है। इसमें गोया के यहूदियों में अफजारिहिम में सबसे पहले गोया के औरतों के निगाहों के पर्दे से पहले भी मर्दों के निगाहों के पर्दे की बात आई है। हम आमतौर पर समझते हैं कि पर्दा सिर्फ औरतों के लिए है, यहां कहा गया है कि मर्दों को चाहिए कि अल्लाह ने उन्हें जो आंखों के ऊपर आईलिड्स दी है जब उनका सामना नामहरम खवातीन से हो तो इन पर्दों को गिरा लिया करें। यहूदियों में अफजारिहिम, अपनी निगाहें पस्त कर लिया करें, नीची कर लिया करें। नीची कैसे होंगी? जब आईलिड्स नीचे होंगे। और ये क्या हो रहा है कि अपनी आंखों के ऊपर जो है वो पर्दा गिराना है उस वक्त जबकि सामना हो ना महरम खवातीन। और इसके साथ ये कहा कि भैया फजू फुरूजहुम, और वो अपनी शर्मगाहों की हिफाजत करें। ये जो निगाहें पस्त करना है इसमें दोनों पहलू हैं, एक तो ये कि ना महरम को देखकर जो है निगाह जो है वो नीची होनी चाहिए, और गैर महरम औरतों से इंसान को जो है वो अपनी निगाहें जो है वो बचानी है, और इसके साथ साथ निगाहें जो है ये इवन मर्दों के सतर पर भी नहीं पड़नी चाहिए, इसलिए कि ये भी तो मना है सिर्फ ना महरम औरतों को देखना ही तो नहीं मरना, मर्दों का आपस में एक दूसरे का सतर देखना ये भी मना है, लेकिन चूंकि हमें सतर के हदूद का ही जो अंदाजा नहीं है इसलिए आज हमारे यहाँ ये बड़ा रवाज है कि बड़े धड़ल्ले के साथ जो है वो निकर पहनी हुई है, और जनाब ये भी जो है हमने मगरब की नकाली में इसको बड़े जो है एडवांस और मॉडर्न होने की अलामत समझ लिया है। یہ پتا ہونا چاہیے کہ مرد کا سطر یہ ہے کہ اس کے ناف کے اوپر سے لے کر اس کے گھٹنوں کے نیچے تک اس کے بدن کا حصہ یہ وہ ہے جو سوائے اس کی اپنی بیوی کے یا بوقت ضرورت ڈاکٹر کے اور کسی کے اوپر نہیں کھلنا چاہیے اس کا سطر. تو مرد کو خود بھی یہ چاہیے کہ وہ اپنا سطر پہلے اس سے زیادہ کسی کے سامنے کھول لینا, اور اگر کوئی بے حیا تلائی ہوا ہے کہ اس سے زیادہ اس نے کھولا ہوا ہے تو پھر مردوں کو کیا ہوگا, ان کے بارے میں بھی اپنی نگاہیں ان کو نیچی رکھنی چاہیے. شرمگاہوں کی حفاظت, شرمگاہوں کی حفاظت جو ہے یہ اس معنی میں کہ جناب زنا سے بچنا ہے, اور زنا کا سب سے پہلا محرک انسان کی نظر ہوتی ہے. جہاں سے یہ جذبات جو ہے یہ برے انگیز پاتے ہیں وہ تو بری نگاہ ہے. یہ بری نگاہ ہے جو آگے بڑھتے بڑھتے اس برے عمل تک پہنچتی ہے. تو اللہ تعالیٰ نے کہہ دیا کہ اگر پہلا سٹیپ ایڈاپٹ کرو گے تو آخری جو ہے سٹیپ تک جو ہے تم جو ہے حفاظت کر سکتے ہو. اگر پہلے کے بارے میں ہی جو ہے غیر محتاط رویہ اور غیر محتاط طرز عمل ہے تو پھر آخری سٹیپ تک تو پہنچ ہی رہو گے. اس لحاظ سے گویا کہ اب یہ معاملہ ہو گیا کہ یہ نگاہیں جو ہیں یہ نظر کا زنا, بلکہ آپ اس حوالے سے یہ معاملہ مردوں کا یا عورتوں کا ہو, کیونکہ آگے جا کر عورتوں کے لیے بھی ایگزیکٹلی یہی باتیں آ رہی ہیں. ان کے لیے بھی کہا کہ وَقُلْ لِلْمُؤْمِنَاتِ مُؤْمِنَاتِ, مومنہ خواتین سے بھی کہہ دیجئے کہ يَغْضُضْنَ مِنْ أَبْصَارِهِنَّ, وہ اپنی نگاہیں نیچے رکھا کریں, پس رکھیں, وَيَحْفَظْنَ فُرُوجَهُنَّ, اور وہ اپنی شرمگاہوں کی حفاظت کریں. تو اس اعتبار سے اللہ کے رسول صلی اللہ علیہ وسلم کی حدیث مبارکہ جو اس بات کو واضح کر دی گئی کہ زنا سے آنکھ سے زنا تک آدمی کیسے پہنچ جاتا ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ انسان تمام اعضاء سے زنا کرتا ہے, تمام اعضاء سے انسان زنا کرتا ہے. دیکھنا یہ آنکھ کا زنا ہے, نامحرم کو دیکھنا, نامحرم مرد کا نامحرم عورت کو دیکھنا, نامحرم عورت کا نامحرم مرد کو دیکھنا, یہ کیا چیز ہے؟ یہ آنکھ کا زنا ہے. لگاوٹ کی بات چیت کرنا یہ کان کا زنا ہے. اگر کوئی اس بری نیت سے جو ہے وہ گفتگو کر رہا ہے یا سن رہا ہے وہ کان کا زنا ہے. اور آواز سے, بلکہ لگاوٹ کی بات چیت کرنا یہ زبان کا زنا ہے, اور آواز سے لذت لینا یہ کان کا زنا. آپ کو پتا ہے کہ کتنے لوگ بدبخت خبیث ہیں جو غیر ضروری طور پر ٹیلی فون پر جو ہے وہ خواتین کو اور بچیوں کو تنگ کرتے رہتے ہیں, اور محض اسی وجہ سے کہ جی اس بہانے جو ہے وہ کانوں کو کچھ جہاں وہ لذت حاصل ہو رہی ہے. تو یہ اس اعتبار سے یہ کان کا زنا ہے. ہاتھ لگانا اور ناجائز مقصد سے چل کر جانا یہ ہاتھوں اور پاؤں کا زنا ہے. اور فرمایا اس کے بعد شرمگاہ یا تو اس کی تکمیل کرتی ہے اور یہ تکمیل کرنے سے رہ جاتی ہے. تو اس لحاظ سے نگاہ کے زنا سے بچنے کے لیے ضروری ہے کہ انسان نگاہ کی بہت زیادہ حفاظت کرے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے حضرت علی سے فرمایا کہ اے علی, پہلی دفعہ جو نگاہ بے خیالی میں پڑ جائے وہ تو معاف, لیکن اگر دوسری مرتبہ جان بوجھ کر نظر بھر کر دیکھ لیا تو اللہ کے ہاں اکاؤنٹیبلٹی ہو جائے گی. اور جو شخص اپنی نگاہ کی حفاظت کرتا ہے, ایک اور حدیث کا مفہوم ہے کہ اللہ تعالیٰ اسے ایمان کی خصوصی حلاوت کا مزہ عطا فرماتے ہیں. تو اس لحاظ سے یہ بہت ضروری ہے, اور اس میں بالخصوص آج کل جو ہمارے لیے فتنہ اور آزمائش بہت بڑھ گیا ہے کہ آپ کو ہر جگہ پر اب تو بے پردہ خواتین کے ساتھ دفاتر میں بازاروں میں بہت زیادہ جو ہے وہ آپ کو سامنا کرنا پڑتا ہے. تو اگرچہ میں نے عرض کیا کہ ایک اسلامی معاشرے میں تو اصلاً یہ حکم گھر کے اندر کے لیے ہے, لیکن جب معاشرہ فی نفس اسلامی نہیں ہے اور وہ ساری کی ساری نامحرم خواتین گھروں سے باہر بھی جو ہے وہ بے پردگی کی حالت میں پھر رہی ہیں, تو آزمائش اور بھی بڑھ گئی ہے. اب تو باہر بھی انسان کو حت الامکان جو ہے وہ اپنی نگاہ کی حفاظت کرنی ہوگی, بالخصوص دفاتر وغیرہ میں جہاں پر جو ہے کہ اب اگر جو ہے وہ ایسی خواتین کام کر رہی ہیں تو امکانی حد تک انسان کوشش کرے کہ اگر ان کا سامنا ان سے نہ ہی کرنا پڑے, کوئی ٹیلی فون وغیرہ سے ہی جو ہے وہ اگر ضروری اگر بات ہے وہ ہو کر جو ہے وہ نپٹ جائے تو کم از کم جو ہے وہ اس خباثت سے بچ سکتا ہے, اور اگر ناگزیر ہے تو تب بھی جو ہے وہ اس وقت نگاہیں نیچی رکھ کر جو ہے ان سے جو ضرورت کی بات ہے وہ اس کو کیا جائے, نہ کہ یہ کہ ایک دوسرے کو آنکھیں پھاڑ پھاڑ کر उसके सारे जो है आजा को भी जो है वो गौर गौर कर दूर से देखना, इसमें तो गोया के वो जो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का फरमान है उसके मुताबिक आंख जो है वो लिटरली उस जिना के अंदर मुलव्वस हो जाए। इसी तरीके से ये जो कहा गया है कि जनाब वो खवातीन को कहा गया कि वो अपनी निगाहों की हिफाजत करें, निगाहों की हिफाजत के हवाले से तो सारी बातें आ गई, और अपनी शर्मगाहों की हिफाजत करें। शर्मगाहों की हिफाजत जैसे मर्दों का सतर है ऐसे ही औरतों का भी सतर है। औरत का सतर उसके सर के बालों से लेकर उसके पांव तक जिस्म का सारा हिस्सा उसका सतर है, सिवाय चेहरे की टिकिया के, दोनों हाथ जो यहां कफों से बाहर हो और पांव दोनों जो नीचे पैंटों से बाहर, ये इनके अलावा उसके जिस्म का बाकी सारा हिस्सा, ये उसके बाप पर भी नहीं खुलना चाहिए, उसके भाई पर भी नहीं खुलना चाहिए, किसी के ऊपर जो है वो नहीं खुलना चाहिए सिवाय उसके अपने खामद के या बवक्त जरूरत डॉक्टर के। तो इस एतबार से सोचिए कि जब उनसे कहा गया कि आप अपनी शर्मगाहों की हिफाजत करें, तो शर्मगाह की हिफाजत तो तभी होगी ना जब अल्लाह अपना सतर जो है उसको प्रॉपर तरीके से कवर करके रखेंगी। तो इस लिहाज से वो लिबास ना तो इतने बारीक हो, ना इतने चुस्त हो, और ना ही इतने ज्यादा जो आजकल स्लीवलेस या लो नेक या जो भी जो खबासतें हैं जिसके जरिए से जिस्म के आजा जो है वो और ज्यादा जो है उनको खोला जा रहा है, इन सब चीजों से जो है वो बचना चाहिए कि ऐसा ना हो कि खुदा न खास्ता वो कपड़े पहनकर भी उड़िया और नंगी जो है वो महसूस हो रही है। तो इन ये सारी चीजें जो है ये अपनी शर्मगाहों की हिफाजत करें। वला युबदीन ज़ीनतहुन्ना, और वो मत जाहिर करें अपनी जेबो जेबाई सब जीनत को, इल्ला मा ज़हरा मिन्हा, सिवाय उसके कि जो उसमें से खुद अज खुद जाहिर है, जो मैंने अर्ज किया कि वो जो चेहरे की टिकिया हथेलियां और पांव जो खुद ब खुद जाहिर है, या वो जो के जैसे किसी भी खातून का जो जिस्म का जो भी उसका कद है कितना मुतनासिब है, ये चीजें तो कितनी भी चादर में छुपाई जाए तब भी जो है नहीं छुप सकती है। वल या गरीब न बेखूबर हिन्ना अला जुजूब हिन्ना, उन्हें चाहिए कि वो अपनी ओढ़निया वो अपने गिरोबानों पर डाल लें, यानी मुराद इसकी यह है कि सर पर ओढ़कर सीने पर उसका बुक्कल मार दें ताकि जो उसको उस अपनी ओढ़नियों को गले का हार ना बनाए। आजकल ये भी फैशन की अलामत है कि दुपट्टा जो है उसको तो बिल्कुल रस्सी बनाकर और एक साइड पर जो है वो बस ऐसे जो है वो लटका लेना कि सर भी खुला हुआ है और गिरेबान भी खुला हुआ है, हालांकि अल्लाह कह रहा है कि वल यज़रिबना बिखुमुर हिन्ना अला जुजूब हिन्ना। इसलिए ये इसलिए कहा गया कि वहां पर चादर जो है उस माशरे में उस वक्त भी सर पे रखी जाती थी, लेकिन वो क्या करती थी कि वो जब अपने आप को नुमाया करने के लिए चादर जो सर पे है उसको जो है उसका बाकी हिस्सा पीछे करके और अपने सीने जाहिर करने और नुमाया करने के लिए उसने, इसलिए हुक्म ये दिया गया कि सर पे तो चूंकि ऑलरेडी है अब उसको जो है सीनों पर भी जो है ताकि चेस्ट जो है उसको कवर कर लिया जाए। वला युबदीन ज़ीनतहुन्ना, और ना जाहिर करें वो अपनी जेबो जेबाए ज़ीनत अपना मेकअप वगैरह, इल्ला लिबूलतिहिन्ना, मगर अपने शोहरों पर, और आबाई हिन्ना या अपने बापों या चचा वगैरह पर, और अब आबाई बहूलत हिन्ना या अपने खामदों के ऊपर, अपने खामदों के बापों पर उनके यानी जो उनके सुसर हैं, और बनाई हिन्ना या अपने बेटों पर, और बनाए बहूलत हिन्ना या अपने शहरों के बेटों पर यानी जो सोतीले बेटे हैं, और अखवान हिन्ना या अपने भाइयों पर, और बनी अखवान हिन्ना, सिर्फ अपने भाई कहा, शहरों के भाई नहीं आए। गौर कीजिए ये जेबर जबाई सीरत इसलिए कि शौहर का भाई देवर जो है वो ना महरम है, अपना भाई जो है वो महरम है, भाइयों के ऊपर जाए सिर्फ जाए ये जाए। और बनी अखवान हिन्ना या अपने भतीजों पर, और बनी अखवात हिन्ना या अपने भांजों पर, भतीजे जो अपने सगे भाइयों के बेटे हैं और भांजे जो अपनी सगी बहनों के, बाकी रिश्ते के भतीजे भांजे भी नहीं, औ निसाइहिन्ना या अपनी मुसलमान औरतों पर, औ मा मलकत अईमानहुन्ना या अपनी उन कनीजों पर जिनके मालिक उनके दाहिने हाथ हैं, अब ताबेईन गैर उलिल इरबत, ये जो अपनी औरतों की बात आई है, आपको सर सैयद अहमद खान उनसे बहुत लोग वाकिफ है मरहूम, उनके बारे में आता है कि उनकी वो अगरचे उन्होंने मुसलमानों को तालीम से रोशनास कराया लेकिन वो आप उनकी अपनी अहलिया और वो खुद ये पर्दे के बहुत ज्यादा कायल थे। जब उस वक्त के अंग्रेज गवर्नर ने यह कहा कि उसकी बीबी सर सैयद अहमद खान की बीबी से मिलना चाहती है, तो सर सैयद अहमद खान ने जवाब में कह दिया कि हमारी औरतों का गैर औरतों से भी पर्दा, इसलिए कि तुम्हारी औरतें तो नंगी टांगे और अब जो है नंगा सर और नंगा जिस्म जो उसके साथ आती हैं, और हमारी औरतों का उन गैर औरतों से भी पर्दा है। आज आप सोचिए, अल्लाह माफ करे, जिस किस्म की औरत को मिलने से सर सैयद अहमद खान ने अपनी बीवी को मना कर दिया था, आज हमारी अपनी माए बहने बेटियां जो है उससे ज्यादा जो है वो कम तर लिबास के साथ जो है बाजारों में निकल रही है। सोचिए तो सही कि मामला कितना बिगड़ चुका है। और मामला का ईमान हन्ना अब ताबीन गैर उलिल इरबते, या उन खादिमों के जो ताबे फरमान है और जो है मिनर रिजाल, मर्दों में से जो औरतों के बारे में कोई ख्वाहिश ही नहीं रखते, यानी ऐसे बूढ़े खानदानी मुलाजिम जिन्हें औरतों की तरफ कोई रगबत नहीं है। अब तिफ्लिल्लज़ीना लम यज़हरू अला औरातिन निसा, या उन बच्चों के बारे में जो अभी औरतों के पोशीदा उमूर से वाकिफ नहीं है। ये यानी सिर्फ ये वो जो कैटेगरी गिनवाई है पूरी अल्लाह ताला ने कि इनके सामने तो वो अपनी जेबो जेबाइश जीनत मेकअप वगैरह जो है जाहिर कर सकती हैं, बाकियों के सामने वो भी नहीं जाहिर करना है। और मजीद फरमाया कि वला यज़रिबना बि अर्जुलिहिन्ना, और वो मत मारे अपने पांव जमीर पर, लियुलमा मा युख्फीना मिन ज़ीनतिहिन्ना, ताकि मालूम हो जाए जो कुछ की वो छुपा रही है अपनी जीनत में से, यानी पांव वगैरह जो है, जो पांव में जो पाजेब वगैरह पहनी हुई है उसको जो है वो इस तरह से पांव मार कर ना चले कि लोगों को पता चले कि इसने कोई पाजेब भी पहनी हुई है, या जूती वगैरह को इतनी आवाज वाली ना हो। इसीलिए आपको पता है कि खातून के लिए ये मना किया गया है कि वो ऐसी तेज खुशबू लगाकर जो है बाजार में ना निकले जो लोगों को की अटेंशन को जो डाइवर्ट करने का बाइस बनती हो। तो इसी वजह से जो है, तो जब ये जहां तक कुरान ये कह रहा है, वो कुरान ये कैसे गवारा कर सकता है कि जनाब वो अपना आधा जिस्म जो है वो उन लोगों के लिए खोले हुए वो फिर नहीं है। वतूबू इलल्लाहि जमीअन, और तुम सब के सब अल्लाह की बारगाह में तौबा करो, अय्युहल मुमिनून, है वो लोगों जो ईमान लाए हो, लअल्लकुम तुफ्लिहून, ताकि तुम पर तुम फलाह पा जाओ, कामयाब हो जाओ। तो ये आप नोट कीजिए कि इसमें कुरान मजीद कितनी तफसील के साथ ये बता रहा है कि खातून को, मर्दों को अपनी निगाहों की हिफाजत और अपनी शर्मगाह, अपनी निगाहें नीची रखने और शर्मगाहों की हिफाजत करने के लिए क्या क्या इकदाम करने हैं। अनफॉर्चुनेटली आज हम ज्यादा कसूर हम मर्दों का है, किस वजह से हम देखिए, हमने खुद जो कुरान ने हमें जो हुक्म दिया हम उस पर अमल पैरा नहीं है। और ये मगरब की नकाली में, जैसे वहां मर्द ने औरत को जो है वो अपनी हवसनाकी का निशाना बनाने के लिए उसको घरों में से निकालकर बाजारों में, दफ्तरों में, हर जगह पर उसको जो है वो खूब बना सजा कर, सभा को शोपीस बनाकर जो है बिठाया, आज शौरी तौर पर या लाशौरी तौर पर हम उसी कल्चर उसी तहजीब की नकाली में ये सब कुछ हम कर रहे हैं। अगर हम बतौर एक बाप के, बतौर एक भाई के, बतौर एक शौहर के, अगर हम अपनी जो है वो बीवियों को, बहनों को, माओं को ये सारी बातें समझाते हैं अच्छे तरीके से, कुरान का ये हुक्म उनके सामने रखते हैं, खुद इस पर अमल करते हैं, हम खुद जो है अपनी दिलचस्पियां गैर औरतों के साथ जो है उनको खत्म करके सिर्फ अपने जायज इश्क तक उनको महदूद करते हैं, देर इज नो रीजन कि जनाब वही वो जो है वो इज्जत मआब और इज्जत मआब खवातीन, वो बहने, वो माए, वो बेटियां, वो जो है इस रास्ते को इख्तियार न करें। जब वो ये देखती हैं, कितनी जो है वो हमारे मुशाहदे में आती हैं, मेरी बीवी को आकर औरतें बताती हैं कि जब मैं अपने ससुराल से आई थी तो मेरा सर से कभी दुपट्टा नहीं उतरता था, लेकिन मेरे शौहर ने कहा कि ये तुम क्या हर वक्त माजी बन के फिरती रहती है, और उसने जो है जब मैं उसकी वजह से मजबूर होकर आज जिस हाल में हूं इस वजह से। तो ये मामला जो है इसमें सबसे पहले हमें अपनी जिम्मेदारी से, हमें अपने अंदर टटोलना चाहिए कि क्या हम अल्लाह और उसके रसूल के अहकाम उनको फॉलो करना चाहते हैं या वक्ती तौर पर ये आरजी लज्जतें। आप सोचिए तो सही, और ये जो अल्लाह कह रहा है कि महले ईमान को चाहिए अपनी निगाहों की हिफाजत करें, किस मुंह से हम ये सारा पर्दा जो है करने की उनको बात कर सकते हैं, जबकि हम अगर टेलीविजन और इंटरनेट के ऊपर नीम उड़िया खवातीन को बड़े शौक के साथ बैठकर ड्रामों में, फिल्मों में और उन सब चीजों में अगर शौक के साथ देख रहे हैं, तो गैर महसूस तरीके से वही कल्चर वो हमारी माओ के अंदर, हमारी बहनों के अंदर, हमारी बेटियों के अंदर शरारत नहीं करेगा तो और क्या होगा। इसका मतलब है कि बुराई के इस रास्ते को बंद करना होगा, इरेडिकेट करना होगा, जब तक इन सारे चैनल्स के ऊपर जो है कदम नहीं लगाई जाती है। देखिए कोई हुकूमत और कोई जो है इदारा हमारे घरों के अंदर इसको जबरदस्ती दाखिल नहीं कर सकता है, یہ ہماری اپنی جو ہے نیت کی اور ارادے کی جو ہے کمزوریاں ہیں جس کی وجہ سے یہ چیزیں آتی ہیں, اور پھر جب آ جاتی ہیں تو پھر جو ہے ان کو نکالنا بڑا ہمارے لیے درد سر بن جاتا ہے. اس وجہ سے ہمیں سب سے پہلے اپنا رویہ درست کرنا ہے. اسی طریقے سے جتنے بھی میرے ناظرین ہیں, جتنے بھی میرے سننے والے بہن بھائی ہیں, ان سب سے میری یہ گزارش ہے, یہ اللہ کا کلام ہے, خود آپ اپنی آنکھوں سے جس تفسیر سے اس کو پڑھنا چاہتے ہیں ان مقامات کو پڑھیے, ان کے تقاضوں کو خدا کے لیے سمجھیے, مجھے بتائیے کہ جہاں جو قرآن یہ کہہ رہا ہے کہ یہ میک اپ کر کے اپنے باپ, اپنے جو سمجھ سکے رشتے دار جن کے ساتھ تمہارا نکاح نہیں ہوتا ان کے ساتھ کسی کے سامنے نہیں آنا, بازاروں میں پورے بھرپور میک اپ کے ساتھ. میں آپ کو بتا چکا ہوں کہ میک اپ یہاں کیا ہی اس لیے جاتا ہے غیر مردوں کو دکھانے کے لیے, اپنے مردوں کے لیے تو میک اپ کرتا ہی کوئی نہیں ہے. تو سوچیے تو صحیح, یہ پورا پورا جو ہمارے یہاں تو یہ پوری انڈسٹری اسی بنا پر جو ہے پھل رہی ہے اور پھل پھول رہی ہے, یہ کس کو خوش کرنے کے لیے سارا کچھ کر رہے ہیں. اللہ نے خود کہا کہ شیطان کے قدموں کی پیروی نہ کرنا, وہ تو تمہیں فحش اور بے حیائی کا حکم دیتا ہے. یہ ہم کس کی بات سچی کر رہے ہیں, کس کے قدموں کی پیروی کر رہے ہیں؟ یہ وہ ایلیمنٹ ہے کہ دیکھیے آج کے دور میں رسک میں رسک حلال پر اکتفا کرنا مردوں کے لیے یہ بہت بڑا چیلنج ہے. خواتین کے لیے اللہ کی طرف سے جو قرآن ہے, قرآن میں جو احکام ہیں ستر کے اور حجاب کے, ان پر پورے اترنا یہ آج کے دور کا بہت بڑا چیلنج ہے. یہ آج جو ہے مشکل ترین کام, مردوں کو حلال روزی پر اکتفا کرنا جو ہے وہ بڑا مشکل ہو رہا ہے, اور عورتوں کے لیے یہ والا پہلو. اور اسی لیے مردوں کے لیے پھر اپنی وہ نظروں کی حفاظت اور اپنی شرمگاہوں کی حفاظت, یہ سارے معاملات جو ہے بہت گڑبڑ ہو رہے ہیں. اس وجہ سے ان آیات کو اپنی اپنی فرصت میں اپنے طور پر دوبارہ پڑھیں اور دیکھیں کہ اللہ کے احکام کیا ہیں, ہم کیا کر رہے ہیں اور ہمیں کس کس پہلو سے درستگی کی ضرورت ہے. مزید فرمایا کہ اس بے حیائی کے راستوں کو روکنے کے لیے وان کے گل ایام امن تم, اور نکاح کر دیا کرو اپنے میں سے جو تمہارے, ایامہ کہتے ہیں بیوہ خاتون اور مرد جو رنڈوا ہو چکا ہو, یعنی جس کی بیوی فوت ہو چکی ہو وہ بھی ایامہ میں شامل ہے, اور وہ خاتون جس کا شوہر فوت ہو چکا. قرآن یہ کبھی بھی گوارا نہیں کہتا, کبھی نہیں یہ نہیں چاہتا کہ کوئی بالغ مرد یا بالغ عورت وہ بغیر نکاح کے زندگی بسر کرے. سو مچ سو کہ اگر اللہ کی طرف سے کسی شوہر کی بیوی فوت ہو گئی ہے اس کے لیے قرآن کہہ رہا ہے کہ ان کے نکاح کر دیا کرو, کسی بیوہ کا شوہر جو ہے وہ فوت ہو گیا ہے اس کے لیے کہہ رہا ہے کہ ان کے نکاح کر دیا کرو. والصالحین من عبادکم و امائکم, اور یہی نہیں بلکہ جو نیک ہیں تم میں سے تمہارے زیر کفالت, اس وقت جو تھے غلام ہوتے تھے آج جو نوکر وغیرہ مردوں میں سے, اور تمہاری امائکم تمہاری قریبوں میں سے جو آج جو ہے اس وقت جو ہے وہ لونیاں ہوتی تھی, اور آج جو تمہارے زیر کفالت جو عورتیں ہیں ان کے بھی جو ہے جنا وہ بھی بغیر نکاح کے نہیں رہنے چاہیے. ان یکونوا فقراء, اور اگر وہ محتاج ہوں گے, یغنہم اللہ من فضلہ, اللہ انہیں اپنے فضل سے غنی کر دے گا. بڑے بہت بڑی گائیڈنس اس میں, کسی بچے یا بچی کی شادی محض اس وجہ سے ڈیلے نہیں ہونی چاہیے کہ جناب ابھی تو وہ اتنا کمانے کے قابل ہی نہیں ہوا ہے. اللہ کہہ رہا ہے کہ جناب اللہ اپنے فضل سے ان کو غنی کر دے گا, یعنی اس میں بہت بڑی گائیڈنس دونوں طرح سے یہ بھی ہے کہ لڑکی والے شریف لڑکا محض اس وجہ سے ریجیکٹ نہ کر دے کہ اس کی آمدنی ہمارے معیار مطلوب کے مطابق نہیں ہے, اور لڑکے والے بھی تھوڑی آمدنی کی وجہ سے شادی جو ہے اس کو ڈیلے نہ کرتے چلے جائیں, آنے والی اپنا رسک ساتھ لے کر آتی ہے. کتنے گھروں میں ایسا ہوا ہے کہ شادی کے بعد اللہ تعالیٰ نے ان کے لیے راستے کھول دیے ہیں. تو اس لیے اللہ نے کہا کہ اگر وہ محتاج ہوں گے تو تب بھی جو ہے اللہ انہیں اپنے فضل سے غنی کر دے گا. اور اس میں جو ہمارے معاشرے میں ایک اور خرابی ہے کہ بیوہ کی شادی کو برا سمجھنا, یہ اصل میں ہندوؤں کا کلچر ہے. ہمارا دین تو یہ کہتا ہے کہ بیوہ ہو گئی ہے اللہ کے حکم سے ہوئی ہے, اور اللہ کا حکم یہ ہے کہ اب بیوہ کا بھی نکاح کرنا ہے. ہمارے یہاں یہ سمجھا جاتا ہے کہ خدا نخواستہ کسی نوجوان بچی کا شوہر فوت ہو گیا, ایک آدھ اس کا بچہ تھا, اور ساری عمر بیوگی کی حالت میں اگر اپنے سسرال میں گزار دے تو کہنے بڑی وفادار بھی, اور اگر وہ نکاح ثانی کر لے تو کہیں کہ نہیں جناب یہ تو اس نے بہت بڑا جو ہے کوئی خدا نہ خاصتا جو ہے اس نے گناہ کر لیا. صحیح طریقہ یہ ہے کہ ارلیسٹ اویلیبل اپرچونٹی میں اس کو نکاح ثانی کر دیا جانا چاہیے, اس لیے کہ قرآن کا حکم یہی ہے. واللہ واسع علیم, اللہ بڑا وسعت والا اور سب کچھ جاننے والا ہے. وَلْيَسْتَعْفِفِ الَّذِينَ لَا يَجِدُونَ نِكَاحًا, اور بچتے رہنا چاہیے ان لوگوں کو جو ابھی نکاح کا سامان نہیں پاتے. یعنی اگر کوئی خدا نہ خاصا ایسا معاملہ ہے کہ واقعی ابھی ایسی جو ہے وہ تنگ دستی ہے کہ مہر وغیرہ بھی نہیں ادا ہو سکتا ہے اور بالکل جو ہے وہ ضرور ہے، ورنہ فرمایا کہ ولیستعفف الذین، بچتے رہنا چاہیے، اپنی عزت اور عصمت کی حفاظت کرنی چاہیے ان لوگوں کو جن کے پاس ابھی نکاح کا سامان نہیں ہے. اور اللہ کے رسول صلی اللہ علیہ وسلم نے ایسے شخص کے لیے فرمایا کہ اسے چاہیے کہ وہ روزہ رکھے، جسے جو نوجوان ہے ابھی شادی نہیں ہوئی ہے اسے روزے رکھنے چاہیے، کیونکہ روزے جو ہے وہ آدمی کی طبیعت کے جوش کو ٹھنڈا کرتے ہیں. تو یہ جو ہے اس سے اگر نکاح کسی وجہ سے ڈیلے ہے تو پھر اس کو جو ہے وہ اپنے اب جو ہے وہ اپنے آپ پر ضبط نفس کے لیے روزے کا اہتمام کرنا چاہیے. تو فرمایا کہ حتی یغنیہم اللہ من فضلہ، یہاں تک کہ اللہ تعالیٰ انہیں بھی اپنے فضل سے غنی کر دے، ان کے نکاح کا بھی سامان پیدا ہو جائے. والذین یبتغون الکتاب مما ملکت ایمانکم، اور جو لوگ یہ چاہیں اپنی آزادی کی تحریر جو ہے وہ تمہارے ساتھ لکھنا چاہیں، یعنی تمہارے غلاموں میں سے مما ملکت ایمانکم، جو تمہارے ملک یمین ہے غلام وغیرہ، وہ اگر یہ چاہیں کہ بھائی آپ ہمارے ساتھ کچھ طے کر لو، ہم اتنے پیسے آپ کو کما کے دینے تو آپ ہمیں آزاد کر دیں گے، جسے مکاتبت کہتے تھے، تو ان کے لیے جو ہے فکاتبوہم، انہیں ان کی یہ آزادی کی تحریر لکھ کے دے دو، ان علمتم فیہم خیرا، اگر تم ان کے اندر بھلائی پاؤ. وآتوہم من مال اللہ الذی آتاکم، اور باقی معاشرے کے افراد کو چاہیے کہ وہ ان کی مدد کرے اس مال سے جو اللہ نے انہیں دیا ہے، تاکہ وہ بھی اپنی آزادی جو ہے وہ حاصل کر سکیں، لوگ ان کی مدد کریں مال والے اور وہ آزادی حاصل کر لیں. ولا تکرہوا فتیاتکم علی البغاء، اور مت مجبور کرو اپنی جو ماتحت عورتیں ہیں یا لونیاں ہیں ان کو بدکاری پر، ان اردنا تحسنا، اگر جبکہ وہ پاک دامن رہنا چاہتی ہیں، لتب تغو عرض الحیات الدنیا، تاکہ تم ان سے دنیا کی زندگی کا سامان جو ہے وہ طلب کرو یا اس کو کماؤ. یہ اس زمانے میں چونکہ ان کے ہاں یہ تھا کہ ان کے ہاں لونڈیوں وغیرہ کے ذریعے سے کعبہ کے جری اور یہ چکلے وغیرہ جو ہے یہ چلائے جاتے تھے، ان کو آمدنی کا ذریعہ بنایا جاتا تھا. فرمایا کہ ان کو ہرگز اس بات پر مجبور نہ کرو. ممن یکرہن، اور جو کوئی بھی ان کو مجبور کرے گا، فإن اللہ من بعد اکراہہن غفور رحیم، تو بے شک اللہ تعالیٰ ان کے مجبور کیے جانے کے بعد ان کے لیے تو بڑا بخشنے والا رحم فرمانے والا ہے. آپ اندازہ کریں کہ جو اسلام سے پہلے جو خرابی تھی، اور وہ بھی تھی آزاد عورتوں کے ذریعے نہیں بلکہ غلام جو ہے وہ عورتیں تھیں لونیاں تھیں ان کے ذریعے سے، جو اسلام ان کو جو ہے وہ یہ کہتا ہے کہ ان کے لیے ان کو بھی اس کام کے لیے استعمال نہ کرو، مجھے بتائیے وہ اسلام آج جو ہمارے معاشرے میں جو کہبہ گری ہے، جو چکلے ہیں، جو رنڈیوں کے اڈے ہیں، اور آپ کو پتا ہے باقاعدہ محلے ہیں اس کام کے لیے جو اس کام کے لیے مخصوص ہیں اور وہاں پر رہنے والی، اور انفارچونیٹلی جو چیز پہلے مخصوص علاقوں تک محدود تھی اب وہ گلی گلی محلے محلے عام ہو چکی ہے. وہ میں آپ کو عرض کر چکا ہوں کہ یہ تو باقاعدہ یہ فلسفی پروموٹ کی جا رہی ہے کہ جی وہ تو سیکس ورکرز ہیں، جیسے عام اور کوئی جو ہے محنت کر کے جو ہے وہ کمائی کرتا ہے، ایسے وہ بھی اپنا جسم بیچ کے وہ کمائی کرتی ہے. یہ جو ہے یہ کس طرح سے اسلام گوارا کر سکتا ہے کہ مسلمان مومنہ خواتین کو ان کاموں کے لیے استعمال کیا جائے. اس پہ آپ نوٹ کیجئے کہ روزانہ آج بھی اخبار میں خبر تھی کہ پتہ نہیں کس جگہ پر جائے کتنے مرد اور کتنے عورتیں اس رمضان المبارک کے دوران اس فلانگی جو ہے وہ بدبخت جو ہے جن کے لیے آنٹیوں کے نام استعمال کرتے ہیں، فلانی آنٹی کے اڈے سے جو ہے وہ پکڑے گئے. اللہ معاف کرے اگر ہم اپنی ہند حرکتوں سے رمضان المبارک میں بھی باز آنے کے لیے تیار نہیں ہے، پھر اللہ کا غضب نہیں آئے گا تو اور کیا آئے گا؟ پھر ہمارے اوپر یہ ساری مشکلات اور پریشانیاں وہ کس کس شکل میں ہم پر نازل نہیں ہوں گی؟ تو یہ جو معاشرے کے اندر جو ہے یہ سب کچھ خباثتیں عام ہیں، ان کو جو ہے وہ دور کرنا ہے. فرمایا وَلَقَدْ أَنزَلْنَا إِلَيْكُمْ آيَاتٍ مُبَيِّنَاتٍ، بے شک ہم نے تو نازل فرماتی ہے تمہاری طرف بڑی واضح آیات، وَمَثَلًا مِّنَ الَّذِينَ خَلَوْا مِن قَبْلِكُمْ، اور ہم نے کچھ عبرتناک مثالیں بھی بیان کر دی ان لوگوں کی جو تم سے پہلے ہوئے تھے. اگر وہ بعد نہیں آئے تھے تو کس طرح سے وہ نسیہ منسیہ ہوئے، ہلاکت سے دوچار ہوئے. تم سوچ لو کہ اگر تمہیں حرکتوں سے نہیں آتے ہو تو پھر کیا حشر ہوگا. وَمَوْعِظَةً لِّلْمُتَّقِينَ، اور ہم نے تو نصیحت اور یاد دہانی ان لوگوں کے لیے جو تقویٰ اور پرہیزگاری کی روش اختیار کرنے والے، ان کے لیے ہم نے نازل فرما دی. میں سمجھتا ہوں کہ ہم یہاں پر جو ہے اگرچہ ابھی اس سے آگے بہت اہم رکوع آ رہا ہے، جو اصل میں جو جس کے پر صورت میں اللہ کے نور ہونے کا جو ہے جو کیا اس کی حقیقت ہے وہ بھی، اور آگے کے ابھی کچھ اور احکام فیملی لائف سے متعلق اس صورت میں بھی بقیہ حصے میں بھی آئیں گے. تو जिनके लिए भी मुमकिन है, आज सुबह मैंने रशिया के छुट्टी का दिन है, इंशाल्लाह आप अभी तो हम 8 रक्ते पढ़ेंगे और उसके बाद 10 मिनट का चाय का वक्फा होगा, चाय पीकर ताजा दम होकर दोबारा से अभी इंशाल्लाह कम से कम इस सूरत को जो है पूरी सुनकर जाइए, ताकि आपके सामने इतनी अहम बातें, हो सकता है कि आप में से बहुत सारे बहनों और भाइयों के सामने ये पूरी तफसील इससे पहले कभी इस तरह से आई ही ना हो, और क्या जो फिर कितनों के लिए जिंदगी का रुख बदलने का ये जरिया बन जाए, इसलिए जरूर इसमें जो है अपनी शिरकत वक्फे के बाद भी इंशाल्लाह जारी रखिएगा। अल्लाह ताला हमें हमारे लिए अमल का रास्ता आसान फरमाए।